यो रेडियो नेपाल हो। अब निर्मला ठकुराथीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आर्थिक विकास र सुशासन प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको दुवै सदनबाट पारित चार विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। अर्थतन्त्र सुधार, युवा पलायन लगायतका समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। चैत्र 7 गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा। परीक्षामा 5,14,071 विद्यार्थी सहभागी हुँदै। र उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा 59 जनाको मृत्यु, 155 भन्दा बढ़ी घाइते।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएका विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले सुरक्षित कारोबार ऐन 2063 संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ई कमर्सको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक हिजो प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक बजेट कार्यान्वयनको प्रणालीलाई प्रभावकारी बनाउन र बजेट प्रणालीलाई अनुशासित बनाउने उद्देश्यले आएको बताउनुभयो। वहाँले द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाको भूमिका र नेपालको आवश्यकता तथा प्राथमिकता दिनुपर्ने विषयमा सरकार सजग रहेको बताउनुहुँदै उच्च प्रतिफल दिने आयोजनामा जोड़ दिइएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले हावाहुरीका कारण विभिन्न जिल्लामा घरहरूका साथै बालीनाली नष्ट भएको, बाल सुधार गृहमा भएको झडप, पूर्व विशिष्ट व्यक्तिहरूलाई आजीवन सुविधा दिने निर्णय लगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले फागुन 28 र 29 गते गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा हुरी बतास र असिनाबाट घर र किसानहरूले लगाएको खेती नष्ट भएको जानकारी गराउँदै ती स्थानमा कति घरहरू नोक्सान भए तिनको तथ्याङ्क संकलन गरी सदनमा जानकारी गराउन माग गर्नुभयो। बैठकमा सांसदहरूले आर्थिक दृष्टिकोणबाट मुलुक कमजोर अवस्थामा गुज्रिरहेको र विकास निर्माणका कामहरू प्रभावकारी रूपमा अगाडि बढ़न नसकिरहेको अवस्थामा सरकारले पूर्व विशिष्ट व्यक्तिहरूका लागि आजीवन सुविधा दिने कानून बनाउने भन्ने कुरा बाहिर आएको विषयमा प्रष्ट पार्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले दैनिक रूपमा सयौं युवाहरू विदेशी बाध्य भइरहेको र राज्यप्रति नागरिकहरू उदासीन भइरहेको अवस्थामा यस्तो सुविधा दिनु कति उपयुक्त हो यसमा स्पष्ट पार्न पनि माग गर्नुभयो। पीड़ित किसानहरूलाई राहतको व्यवस्था र बीमालाई थप व्यवस्थित गर्न पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले बाँके जिल्लाको बाल सुधार गृहमा भएको झडपमा परि 49 जना घाइते हुनुका साथै सुधार गृहमा आगलागी समेत भएको जानकारी गराउँदै बाल सुधार गृहमा फरक उमेर समूहलाई एकै ठाउँमा राख्दा बारम्बार यस्ता प्रकारका घटना घटिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले विभिन्न कारणले जेलभित्र रहेका नागरिकलाई राज्यले सुरक्षा गर्ने र व्यवस्थित गर्ने जिम्मेवारी लिनुपर्ने र सहकारी ठगी तथा हत्यारा बाहेक अन्य कैदीलाई श्रमसँग जोड्न आवश्यक रहेको पनि सांसदहरूले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरूषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघले गरेको महिला नेतृत्व सम्मेलनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता स्थापित गरी गरीबी हटाउन निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री ओलीले तन्त्रको विकासका साथै सुशासन प्रवर्धन गर्न सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाईपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिक एकीकरणको प्रवर्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाड़ी प्रीति राई र सामाजिक अभियन्ता रूक्साना कपालीलाई सम्मान गरिएको थियो। हिमवत खण्ड कला साहित्य संस्कृति सम्मेलन 17 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। हिमवत खण्ड क्षेत्रका विविध भाषा संस्कृति सभ्यता तथा ज्ञान परम्परालाई आत्मसात गर्दै लोक संस्कृतिको उजागर गर्न यस क्षेत्रका नेपाली भाषी एकजुट हुनुपर्ने, यस क्षेत्रको लोक संस्कृति सम्वर्धनका लागि अध्ययन अनुसन्धान गरिनुपर्ने लगायत विषय घोषणा पत्रमा समावेश गरिएको छ। बुढा नीलकण्ठमा हिजो सम्मेलन समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत खण्डको ज्ञान परम्परा र लोक संस्कृतिको सम्वर्धन गर्न नेपाली भाषीहरू एकजुट हुनुपर्ने बताउनुभयो।
हाम्रो त विविधता युक्त देश छ र यस विविधतालाई हामीले कसरी राष्ट्रिय एकता कायम गर्ने भन्ने कुरा नै आजको आवश्यकता। हामीसँग जुन जेनेटिक मेमोरी छ, यो पुनर्जन्म हुँदै 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 आएको छ, ती जेनेटिक मेमोरीहरूलाई पनि हामीले फेरि बिउताउने कोसिस गर्नुपर्छ। मानव सभ्यताका लागि, मानवताका लागि, मानवीय सुख शान्ति र विकासका लागि अगाडि बढाउनु पर्दछ। हाम्रो संस्कृतिको रक्षा र सम्वर्धन गर्ने कुरा, हाम्रो भाषालाई पुरस्कृत गर्ने कुरा, यस हिमवत खण्डका समृद्धिका कुराहरू, भाषा भाषिकाहरू, विविध भाषीहरू आदि कुरा।
प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले हिमवत खण्ड सम्मेलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताउनुभयो। समारोहमा वरिष्ठ कवि एवं आयमेली आन्दोलनका अगुवा बैरागी काइलाले हिमवत खण्डको ज्ञान र संस्कृतिको उजागर गर्न सम्मेलन ऐतिहासिक भएको बताउनुभयो। हिजै संस्कृति र समृद्धि तथा संचार माध्यममा नेपाली भाषा विषयक परिसंवाद कार्यक्रमको आयोजना गरिनुका साथै काव्य उत्सवको पनि आयोजना गरिएको छ। काव्य उत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली, साहित्यकारहरू श्रवण मुकारुङ, मोमिला जोशी र अनिता लामा लगायतले कविता वाचन गर्नुभयो। तीन दिनसम्म चलेको सम्मेलनमा सातै प्रदेशका साथै भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, तिब्बत लगायतका लोक संस्कृतिका विषयमा पनि छलफल भएको थियो। सरकारले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव बारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ। सगरमाथा संवादको सचिवालयले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी जेठ 2 गतेदेखि 4 गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम तालिका सार्वजनिक गरेको हो। सगरमाथा संवादको पहिलो दिन जेठ 2 गते उद्घाटन सत्र सहित हिमाली क्षेत्र र हिम नदी संरक्षणलाई, उच्च पहाड़ी क्षेत्र र समुद्री टापुहरूको भविष्य र ती क्षेत्रमा तत्काल लिनुपर्ने पहलबारे छलफल हुनेछ। पत्रकार सम्मेलनमा नेपाल सरकारका मुख्य सचिव एक नारायण अरियालले सगरमाथा संवादबाट नेपालले जलवायु परिवर्तनका सम्बन्धमा आफ्नो अधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन खोजेकोले प्रदेश र स्थानीय सरकारहरूसँग समन्वय गरी छलफलको विषयहरूको टुंगो लगाउने बताउनुभयो।
हामीले प्रदेशलाई र स्थानीय सरकारलाई पनि सँगै लिएर लैजाने ताकि यो सबै 3 करोड नेपालीकै एउटा कमन इस्यु बनाउने जसबाट चाहिँ नि क्लाइमेट चेन्जको प्रभावबाट चाहिँ हामी प्रताडित छौं नेपालले ज्यादै क्षति बेहोर्नु परेको छ यो क्षतिको बारेमा जानकारी पनि गराउने त्यसको प्रिकसनको लागि चाहिँ नि मेजरमेन्टहरू के अपनाउन सकिन्छ भनेर जनसमुदायहरूलाई अवेर पनि गराउने उद्देश्यले यो गर्न लागेको आफ्नो अधिकारको प्रतिरक्षा गर्न खोजे हो अरूको औद्योगिकरणबाट र अरूले गरेको वातावरण विनाशको प्रभाव हामी धेरै प्रताडित भयौँ लस एन्ड ड्यामेजको हिसाबमा चाहिँ नेपालले केही कम्पेन्सेसनहरू पाउनुपर्छ भन्ने एजेन्डालाई हामीले लिड गरेर जाने हो।
मुख्य सचिव अरियालले सगरमाथा संवादलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिई परराष्ट्र नीतिकै अंगका रूपमा विकास गर्दै जाने बताउनुभयो। गृह मन्त्रालयले विभिन्न 6 जनाले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति जफत गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्व प्रशासक कर्मचारी तथा परिवारका सदस्यहरू आमोन नन्द मिश्र सरस्वती ढुंगाना मुरारी बहादुर कार्की केशरजंग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाण्डु उपत्यका विभिन्न स्थानमा रहेका घर जग्गा जफत गर्ने निर्णय भएको हो। यस्तै आपराधिक गतिविधिबाट सरिता गिरी राई भारतीय नागरिकले नेपालमा खरीद गरेको घर जग्गा पनि जफत हुने भएको छ। गृह मन्त्रालयको कानून महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले गृहमन्त्री रमेश लेखकले 2 दिन अघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढ़ाउनु भएको जानकारी दिनुभयो। सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घर जग्गा लामो समयदेखि कसूरदारले नै प्रयोग गर्दै आएकामा जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढ़ाइएको उहाँले बताउनुभयो। जफतको ठहर भएका घर जग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने कानूनले दिएका दुवै विकल्प अनुसार प्रक्रिया अगाडि बढ़नेछ। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्य शक्तिका संयन्त्रहरूको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्धन गर्नु रहेको बताउनु भएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा हिजो शुरू भएको 10 समूहको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन समारोहमा प्रधान सेनापति सिग्देलले राजनैतिक आर्थिक सामाजिक लगायत समग्र मानवीय र वातावरणीय सुरक्षा चिन्तालाई सुरक्षा अवधारणाले समेटेको उल्लेख गर्नुभयो। त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थको संरक्षण प्रत्येक मुलुकको प्राथमिक जिम्मेवारी भित्रको विषय भएको बताउनुभयो। खास गरी नीति निर्माण तहमा काम गर्ने राष्ट्र सेवकका लागि राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विभिन्न विषयमा गहिरो बुझाइको आवश्यकता महसुस भई 2072 सालदेखि शुरू भएको तालिम हालसम्म 222 जनाले लिइसक्नु भएको नेपाली सेनाले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले स्थानीय तहलाई राजस्व संकलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गरी आफैले राजस्व संकलन गर्न आग्रह गर्नुभएको छ। हिजो विज्ञापन बोर्डले काठमाण्डुमा आयोजना गरेको विज्ञापन प्रवर्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी कार्यक्रममा उहाँले होर्डिङ बोर्ड राख्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने कानूनी व्यवस्था पालना गर्न समेत आग्रह गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न विज्ञापन ऐन संशोधन गर्न लागिएको समेत जानकारी दिनुभयो। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो। बैठकमा सरकार सञ्चालनलाई प्रभावकारी बनाउने सहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एमाले उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। थोरै लगानी र समयमा मनग्य आमदानी हासिल गर्न सकिने भएपछि सल्यानमा व्यावसायिक बाख्रा पालन गर्ने किसानको संख्या बढ़दै गएको छ। स्थानीय तहहरूले खसी बोका बिक्रीमा प्रोत्साहन स्वरूप प्रति किलो 50 रूपियाँसम्म अनुदान दिन थालेपछि सल्यानका किसानहरू बाख्रा पालनमा जुटेका हुन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
दुग्ध उत्पादनमा आत्मनिर्भर बनेको दारमा गाउँपालिकाले पछिल्लो समय व्यावसायिक बाख्रा पाल्नलाई पनि जोड दिन थालेको छ। पालिका भित्रका आम नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप गाउँपालिकाले खसी बोका बिक्रीमा 50% अनुदान उपलब्ध गराउँदै आइरहेको छ। जसका कारण किसानहरूमा पनि व्यावसायिक बाख्रा पालनतर्फ आकर्षण बढ़न थालेको छ। छ वर्षदेखि व्यावसायिक बाख्रा पालन गर्दै आइरहनु भएका दार्बा गाउँपालिका पाँचका मोहन चन्दले 50 रूपियाँ प्रति किलो अनुदान पाउँदा निकै खुशी लागेको बताउनुभयो।
4-5 वर्ष भयो बाख्रा पालन लागेको, भाइ बढाउँदो क्रममा 50 रुपियाँ भयो भने चाहिँ एउटामा कम्ती हुने, बाहिर बेच्नु र यहाँमा 12-15 सयको फरक पर्छ, यहाँमा अब हामीलाई खुसी नै लागेको छ।
किसानले आफैले उत्पादन गरेको खसी बोका सहकारी मार्फत बिक्री वितरण गरेमा मात्र अनुदान पाउने गर्दछन्। किसानले उत्पादन गरेका खसी बोका सहकारी मार्फत बिक्री वितरण गर्दा किसानहरू बिचौलियाबाट बच्न सफल भएको साना किसान सहकारी संस्थाका प्रमुख सुरेन्द्र केसीको भनाई रहेको छ।
एउटा त उत्पादन गरेको चिज बजारीकरण गर्नलाई किसानहरूलाई अप्ठ्यारो भएन, दोस्रो कुरा उनीहरूले जुन पैसा ल्याउनु पर्ने, ठगी हुनुपर्ने, बिचौलियामा पर्नुपर्ने अवस्थाको चाहिँ अहिले सहजता भएको छ।
पालिकाले 3 वटा वडालाई बाख्रा पकेट क्षेत्र निर्धारण गरेको छ। चालू आर्थिक वर्षमा 3 सहकारी मार्फत हालसम्म 618 खसी बोका बिक्रीबाट 11,78,000 रूपियाँ हात पार्न सफल भएका छन्। किसानहरूलाई व्यावसायिक तर्फ आकर्षित गर्न उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीको भनाई रहेको छ।
किसानहरूले करिब 55 लाखको कारोबार गर्नुभएको छ भने हामीले प्रति केजी 50 का दरले दिने 5,50,000 अनुदान, जो उत्पादनमा आधारित अनुदान हो, किसानलाई दिने उनीहरूको खातामा हामीले दिइसकेका छौँ। यो वर्षलाई हामीले 10 लाख बजेट छुट्याएका छौँ भने अपुग भएमा फेरि हामी बजेट चाहिँ थप गर्छौँ।
वास्तविक किसानसम्म अनुदान पुर्याउन उत्पादनका आधारमा अनुदान कार्यक्रम प्रभावकारी मानिएको छ। यस प्रकारको कार्यले वास्तविक किसानसम्म अनुदान पुग्ने र कागजी फर्महरूले अनुदान पाउने सम्भावना न्यून रहन्छ। दीपक शर्मा, सल्यान।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत्र 7 गतेदेखि देशभर एकैसाथ शुरू हुने एसईई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुर्याएको जनाएको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार यस वर्षको परीक्षामा 5,14,071 जना विद्यार्थी सहभागी हुँदैछन्। कार्यालयले यस वर्षको एसईई परीक्षाका लागि देशभर 2,079 परीक्षा केन्द्र निर्धारण गरेको छ। यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी 3 वटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ। परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका 2 कारागार तथा भक्तपुरको बाल सुधार गृह विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो। यस वर्षको एसईईमा किर्तिपुर स्थित सफलता एचआईभी शिक्षा सदनबाट 4 जना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने व्यवस्था गरिएको छ। यस वर्षको एसईई चैत्र 7 गतेदेखि शुरू भएर 19 गते सम्पन्न हुने भएको छ। परीक्षा बिहान 8 बजेदेखि बिहान 11 बजेसम्म सञ्चालन हुनेछ। त्रिभुवन विश्वविद्यालय त्रिवीले 15 वटा आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन सोभियोको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको छ। हिजो त्रिवी सोभियो निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले सोभियो निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। वहाँले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। त्रिवी अन्तर्गतका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा भोलि चैत्र 5 का लागि एकै दिन सोभियो निर्वाचन घोषणा गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताउनुभयो। मन्त्री पौडेलले हाल यस्तो रकम 30 अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणाली मार्फत रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने अपेक्षा गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सुकुम्बासीलाई जग्गा वितरण गर्न नभई व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 11 हिजो सुकुम्बासीको लागि जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण कार्यक्रममा उहाँले जग्गा एक ठाउँमा लिने अनि बेचेर अर्को ठाउँमा जाने र सुकुम्बासी भएर बस्ने परिपाटीलाई नियन्त्रण गर्न लागि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी युरोपेली देश उत्तरी म्यासेडोनियाको एकरात्री क्लबमा आगलागी हुँदा कम्तीमा 59 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 14 24 वर्षका युवाहरू रहेका छन्। म्यासेडोनियाका पूर्वी शहर कोकानी स्थित क्लब पल्समा भएको आगलागीमा परि 155 भन्दा बढ़ी मानिस घाइते भएका त्यहाँका गृहमन्त्री पान्स टोस्कोभस्कीले बताउनुभयो। डीएनके नामक लोकप्रिय हिपहप जोड़ीको कन्सर्ट हेर्नका लागि करिब 1500 भन्दा बढ़ी युवाहरू भेला भएका बेला उक्त स्थानमा 81 आगलागी भएको थियो। कन्सर्टमा लाइट इफेक्टका लागि प्रयोग गरिने पाइरोटेक्निक डिभाइसको प्रयोगका कारण आगलागी भएको र तत्काल क्लबका मालिकलाई पक्राउ गरिएको गृहमन्त्री टोस्कोभस्कीले जानकारी दिनुभयो। संयुक्त राज्य अमेरिकाको मध्य भागमा आधी बेहरीका कारण कम्तीमा 34 जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन्। अमेरिकाका 7 राज्यमा आधी बेहरीका कारण 2,50,000 भन्दा बढ़ी मानिसहरू विद्युत आपूर्तिबाट वञ्चित भएका छन् भने मौसम पूर्वानुमानकर्ताहरूले यस हप्ताहन्तमा अझ धेरै आधी आउन सक्ने चेतावनी दिएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना र खिम्ती बारविषे प्रसारण लाइन 1 महिनाभित्र निर्माण सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ। निर्माण सम्पन्न भइसकेको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो। हाल उक्त समस्या समाधानका लागि मर्मती र गतिमा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ। 102 मेगावाट क्षमताको आयोजनाबाट जाडो महिनामा करिब 40 मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। विद्युत आपूर्तिको सन्तुलन कायम गर्न आयोजना महत्वपूर्ण हुने भएकोले प्राधिकरणले आयोजनालाई छिटो सम्पन्न गर्न ताकेता गर्दै आएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित टोलीले शनिबार आयोजना स्थलको निरीक्षण गरी प्रसारण लाइन सबस्टेशन तथा निर्माण प्रगतिको अवस्था बारे जानकारी लिएको छ। कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती 12 प्रसारण लाइनलाई 2 केबीमा चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ। विश्व व्यापार संगठनमा प्रस्तुत गरिने नेपालको राष्ट्रिय प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्ने सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको पूर्व तयारी स्वरूप सरोकार भएका विभिन्न मन्त्रालय विभाग र निकायको सहभागितामा व्यापार नीति समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको जनाएको छ। गोष्ठीबाट सन् 2018 हालसम्म समग्र व्यापार नीतिसँग सम्बन्धित नीतिगत कानूनी प्रक्रियागत एवं संरचनागत सुधार एवं परिवर्तनको अध्ययन विश्लेषण गरी सरकारको प्रतिवेदनको प्रारम्भिक रूपरेखा तयार पारिएको छ। नेपालको व्यापार नीतिको पहिलो र दोस्रो समीक्षा क्रमशः 2012 र सन् 2018 सम्पन्न भएको थियो। तेस्रो समीक्षा सन् 2025 नोभेम्बर 17 र 19 विश्व व्यापार संगठनको सचिवालय जेनेभामा हुने तय भएको छ। साताको कारोबारको पहिलो दिन नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 21.63 अंकले घटेर 2,714.85 को बिन्दुमा झरेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले घटेको छ। यस दिन 316 कम्पनीहरूका 1,39,74,000 किता शेयरहरू 6,83,66,40,000 रुपियाँमा किनबेच भएका छन्। नेपाल राष्ट्र बैंकले चैत 4 गतेदेखि 10 गतेसम्म नेपालमा विभिन्न वित्तीय चेतनामूलक कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक आयोजना गर्ने भएको छ। आर्थिक सहयोग र विकास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन ओईसीडीको आयोजनामा विश्वभरका विभिन्न 176 मुलुकमा यो सप्ताह आयोजना गर्ने गरिएको छ। नेपाल राष्ट्र बैंकको नेतृत्वमा विश्व मौद्रिक सप्ताह ग्लोबल मनी विक मनाउन लागि हो। सप्ताह अन्तर्गत नेपाल राष्ट्र बैंक, नेपाल धितो पत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी प्राधिकरण, विभिन्न बैंकहरू र पूँजी बजारका विभिन्न निकायहरूको सहभागितामा देशभर विभिन्न वित्तीय शिक्षा तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरिने भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ। दाङको लमही क्रिकेट रंगशालामा आइतबार भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई 48 रनले हराएको हो। टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले 32.4 ओभरमा सबै विकेट गुमाएर 115 रन मात्र बनायो। 116 रनको लक्ष्य पछ्याउने क्रममा बागमती 22.5 ओभरमा 67 रनमै समेटियो। लुम्बिनीले हालसम्म 4 खेल खेल्दा 3 जित निकालेको छ भने बागमतीले 4 खेलमा एउटा मात्र जित निकालेको छ। दाङ सहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्रा ट्रेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही चैत 16 गतेसम्म चल्नेछ। यसैगरी गण्डकी प्रदेशमाथि गत वर्षको बदला लिँदै कोशी प्रदेशले प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा कोशी 9 विकेटले विजयी भएको हो। जितसँगै कोशीले 5 खेलबाट 2 अंक जोडेको छ। गण्डकीको भने यो तेस्रो हार हो। गण्डकीको पनि समान 2 अंक छ। पाँचौं मेचीनगर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चर्च बोयज युनाइटेडले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक काकटभिटा फुटबल ट्रेनिङ सेन्टरलाई 1-0 गोल अन्तरले पराजित गर्दै चर्च बोयज प्रतियोगिताको च्याम्पियन बनेको हो। जितसँगै चर्च बोयजले नगद 10,00,000 ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता काकटभिटा फुटबल ट्रेनिङ सेन्टरले नगद 5,00,000 प्राप्त गरेको छ। कार्यक्रममा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने राष्ट्रिय खेलाड़ी संगीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापा लगायतलाई सम्मान गरिएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अरियाल। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 6:12 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक विकास र सुशासन प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको दुवै सदनबाट पारित 4 विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। अर्थतन्त्र सुधार, युवा पलायन लगायतका समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। चैत्र 7 गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा। परीक्षामा 5,14,071 विद्यार्थी सहभागी हुँदै। र उत्तरी म्यासेडोनियाको एक रात्री क्लबमा आग लागि हुँदा 59 जनाको मृत्यु, 155 भन्दा बढ़ी घाइते। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस्त, नमस्कार।